लेकिन आपको ईमान इस्तेमाल करने के लिए खुदा पर अपना ईमान रखना पड़ेगा। गौर करें, क्योंकि आपका जी उठना आपके अंदर मौजूद है, आपका जी उठना आपकी रूह के अंदर मौजूद है। अब आपको मालूम है, जब यीशु ने सलीब पर अपनी जान दी थी, तब उसकी सोल नीचे आलम रवा में चली गई थी और वहां जाकर कैदी रूहों में मुनादी की थी, जिन्होंने नूह के जमाने में तहम्बुल के वक्त तौबा नहीं की थी। बस उसका बदन कब्र में चला गया, लेकिन इससे पहले कि वो मरता, उसने अपनी रूह खुदा के हाथों में सौंप दी थी। तेरे हाथों में मैं अपनी रूह तेरे हाथों में सौंपता हूँ। बस आप देखें, उसकी रूह खुदा के पास चली गई और उसकी सोल आलम रवा में चली गई और उसका बदन कब्र में था। अब जो रूह उसमें थी वो खुदा की रूह थी। वो रूह हिस्सा बाहिस्सा और तरह बतरा नबियों को मसा करती रही ताकि लोगों तक पैगाम पहुंचाया जाए और आखिरी दिनों में मसीह के वसीले ऐसा किया जाए। और अब इस आखिरी जमाने में अंजील के वसीले बोल रहा है। बस जब हम मसीह को अपने दिल में जगह देते हैं तो फिर यही वो चीज है जिसकी हमें जरूरत है। ये अबदी जिंदगी है। अब मसीह तब तक वापिस नहीं आ सकता था जब तक 3 दिन पूरे ना होते, क्योंकि उसकी रूह एक पर्दे के पीछे थी, बिल्कुल इस रुकावट की तरह। और बस वो उस पर्दे को पार नहीं कर सकता था, क्योंकि इसका जिक्र खुदा के कलाम में तहरीर था कि वो 3 दिन और 3 रातें कब्र के अंदर रहेगा। बस अब वो तब तक बाहर नहीं आ सकता था जब तक 3 दिन और 3 रातें पूरी ना हो जाती। बस जब 3 दिन और 3 रातें पूरी हो गई, तब उसकी रूह वापिस आ गई और ठीक सीधा अपनी सोल में चली गई और उसकी सोल उसके बदन में चली गई और वो जी उठा और वो पूरा हुआ जो उसने फरमाया था। मुझे अपनी जान देने का भी इख्तियार है और उसे फिर वापिस लेने का भी इख्तियार है। मेरे पास इख्तियार है। अब बिल्कुल इसी तरह आप सबके पास भी इख्तियार है, क्योंकि आप खुदा के बेटे और बेटियां हैं और आज सुबह वही रूह आप में बसी हुई है। रूहुल कुद्दस आज सुबह आपके अंदर मौजूद है और यही रूहुल कुद्दस आपको उठा खड़ा करेगा। बस आपके पास अपने आप को जिंदा करने का इख्तियार है। बस जब आप मर जाते हैं तब आपकी सोल खुदा के मजबा के नीचे चली जाती है, न कि सीधा खुदा की हजूरी में चली जाती है। जब आपकी रूह खुदा के पास चली जाएगी तो आप वहाँ से वापिस नहीं आ सकते हैं। याद रखें, बाइबल फरमाती है कि वो रूहें जो मजबा के नीचे हैं, चिल्ला कर कह रही हैं, खुदावंद कब तक। बस वो तब तक वापिस नहीं आ सकती जब तक कलाम पूरा नहीं हो जाता। बस बिल्कुल मसीह की तरह वो भी तब तक वापिस नहीं आ सकता था जब तक कलाम पूरा ना हो जाता। फिर ये सब कुछ होने के बाद तमाम मुश्किलात खत्म हो गईं और तमाम मुकद्दसीन भी बिल्कुल उसी तरह मुश्किल से गुजरते हैं। बस हम भी उन चीजों से गुजरते हैं जिनसे वो गुजरे थे। बस यही बात है। फिर उस दिन आपको बिल्कुल ठीक मालूम हो जाएगा आपको कहाँ दफन किया गया था। फिर आपकी रूह खुदा के पास से वापिस आएगी और जाकर आपकी सोल से मिल जाएगी। अब सोल आपका वो हिस्सा है जिसमें शऊर और समझ और आपकी जहानत होती है। क्या आपको वो रोया याद है जो मुझे काफी देर पहले दी गई थी और मुझे तब्दील कर दिया गया था और मैं उस जगह पहुंच गया और उन लोगों को देखा। अब आपकी रूह वापिस उस बदन में आ जाएगी और वो इस किस्म का बदन होगा। सोल बदन का वो हिस्सा है जो खा नहीं सकता है और वगैरह वगैरह। अगर ये जमीनी खेमा गिराया जाता है तो एक और खेमा हमारा पहले से इंतजार कर रहा है, वो हमारा आसमानी बदन है। और फिर उस रूह उस सोल और आसमानी बदन के साथ आपका फितरी बदन अजीम हजार साला बादशाही के लिए जी उठेगा। समझे? अब आपके अंदर ऐसा करने के लिए वो इख्तियार पहले से मौजूद है और हकीकी तौर पर ये इख्तियार जो आपके पास है ये एक नई दुनिया बनाने की कुव्वत रखता है। खुदा के पास कमजोर चीजें नहीं है, उसके पास इंतहाई बड़ी चीजें हैं जो बहुत ताकतवर हैं। खुदा का हल्का सा छूना बहुत ताकतवर है। देखें, ये खुदा का हल्का सा छूना है, बस आप जानते हैं। अब मैं आपको ईमान में लाने की कोशिश कर रहा हूँ। आप जानते हैं मसीही होते हुए आपके साथ कुछ हुआ है। क्या आप जानते हैं, आप यहाँ खराबी में चल रहे थे, तमाम गंदगी और गुनाह में थे और पार्टी और जुआ खेलने और दुनियावी चीजों के पीछे भाग रहे थे। लेकिन जैसे ही आपने ईमान रखा कि मसीह ने आपके गुनाहों को माफ कर दिया है, तो आप उन चीजों से ऊपर आ गए और अब उन चीजों से ऊपर अपनी जिंदगी बसर कर रहे हैं। क्यों? क्योंकि आपने इस बात पर ईमान रख लिया है कि आप एक मसीही हैं। फिर जब आपने मसीह को कबूल कर लिया और रूहुल कुद्दस आपके अंदर आ गया, तो फिर आपका ईमान उस रूहुल कुद्दस पर है जो आपको गुनाह से हटकर जिंदगी गुजारने की ताकत देता है। अब अगर आपको शिफा पाने के लिए कुछ करना है तो वो ये है कि अपने ईमान को बुलंद रखें। बस अपने ईमान को बुलंदी पर रखें, समझे? और आप यहाँ हैं और अगर फिर भी आप बीमार रहते हैं تو آپ ایک مسیحی نہیں ہیں۔ تو پھر فوراً مسیح بن جائیں، اور جیسے ہی آپ مسیح بنیں گے شفا کی قوت آپ میں آ جائے گی۔ پھر آپ کو ایک ایسا ایمان مل جائے گا جو گناہ پر حکومت کرے گا، اور آپ کا ایمان بڑھتا جائے گا، اور ہر وہ چیز جس کی آپ کو اس سفر میں ضرورت ہے اب ٹھیک وہ آپ کے اندر موجود ہے۔ بس آپ کو ایک کام کرنا ہے، صرف خدا پر ایمان رکھیں، اور وہ آپ میں سے اچھی چیزوں کو باہر نکالے گا جو آپ میں روح القدس کے وسیلے ڈالی گئی ہیں۔ کیا آپ اس بات کو اچھی طرح سمجھ گئے ہیں؟ کیا آپ سمجھ گئے ہیں؟ میرا خیال ہے بلی نے مجھے کل رات کال کر کے بتایا تھا، آج صبح خاص طور پر ایک شخص اندر آیا ہے اور سوچ رہا ہے ہم اس ہفتے سات موروں پر بات کریں گے۔ میرا خیال ہے وہ ایک بیمار بچے کو لے کر آئے تھے۔ اب اگر آپ یہاں ہیں جناب، تو یاد رکھیں آپ یہ نہیں کر سکتے، آپ کے ایمان کو اس بچے کے لیے کھڑا ہونا پڑے گا اگر یہ چھوٹا نوزائیدہ بچہ ہے۔ اب آئیں، میں ایک اور حوالے کو پڑھنا چاہتا ہوں صرف ایک لمحے کے لیے اگر اجازت ہے۔ یاد رکھیں اب اناجیل میں میرا خیال ہے ہم ایمال کے 16 باب کی تلاوت کرتے ہیں، جہاں پالوس اور سلاس کو ایک رات قید خانہ میں ڈال دیا گیا تھا، پس انہیں پیٹا گیا کیونکہ انہوں نے ایک قسمت کا حال بتانے والی لڑکی میں سے بدرو کو نکالا تھا۔ پس اس لڑکی کے مالکوں کو اس بات پر بہت غصہ آیا، انہوں نے ان کو مارا اور قید خانہ میں ڈال دیا۔ پس جب انہوں نے ایسا کیا تب پالوس اور سلاس نے وہاں دعا کرنا شروع کر دی، اور وہاں خدا نے ایک بونچال بھیجا جس نے جیل کی نیو کو ہلا کر رکھ دیا۔ فلپی جیلر وہاں کا صوبے دار تھا، اس نے اپنے قیدیوں کو کھو دیا تھا، بس اب اسے قیدیوں کی قیمت ادا کرنے کے لیے اپنی جان کھونی پڑتی۔ اس نے اپنی تلوار نکالی اور اپنے آپ کو مار ڈالنا چاہا، تب پالوس نے بلند آواز سے کہا اپنے آپ کو نقصان نہ پہنچا، ہم سب یہاں ہیں۔ بس اس دروگا نے کہا، وہ پالوس اور اس کے ساتھیوں سے بہت متاثر تھے، ہو سکتا ہے انہوں نے وہاں گیت گائے ہوں، ہو سکتا ہے انہوں نے گواہیاں دی یا مزید کچھ کیا ہو، لیکن جو کچھ بھی کیا تھا وہ جان گئے تھے یہ پاک لوگ ہیں، وہ جان گئے تھے ان قیدیوں میں کچھ مختلف ہے۔ بس اس نے فوراً پوچھا میں کیا کروں کہ نجات پاؤں، میں کیا کروں کہ بچ جاؤں؟ پھر پالوس نے کہا خداوند یسوع مسیح پر ایمان لا، تو اور تیرا گھرانہ نجات پا جائے گا۔ بس اب اگر خداوند یسوع مسیح پر ایمان رکھنے سے اب اس کا مطلب یہ نہیں ہے کہ اس کی نجات اس کے گھرانے کو بچائے گی، لیکن اگر اسے اپنی نجات کے لیے خدا پر کافی یقین ہے تو وہ اپنے گھر کے لیے بھی ویسا ہی ایمان رکھ سکتا ہے، اور ایسا کرنے سے اس کا گھرانہ بھی بچ جائے گا۔ غور کریں، بالکل ایسا ہی ہے، یہ بالکل ویسے ہی ہے جیسے ایوب نے کیا تھا، جس کا ذکر میں نے گزشتہ رات جورجیا کی ایک عبادت میں کیا تھا۔ میں نے کہا ایوب، اس نے کہا اب میں یہ نہیں جانتا کہ میرے بچوں نے گناہ کیا ہے، لیکن ہو سکتا ہے انہوں نے گناہ کیا ہو۔ اب ایوب کو راست باز ہوتے ہوئے کیا کرنا تھا؟ سوختنی قربانی گزرانی تھی۔ اس نے کہا ہو سکتا ہے میرے بچوں نے گناہ کیا ہو، اس لیے میں سوختنی قربانی گزرانوں گا تاکہ میرے بچوں کے گناہ معاف ہو جائیں۔ اور یہ بہت اچھا کام تھا جو اس باپ نے کیا تھا، یہ ایک سمجھدار باپ کی نشانی ہے، اور ہمیں آج اس طرح کے مزید والدوں کی ضرورت ہے۔ اس سے پہلے مصیبت آتی ایوب نے سوختنی قربانی گزران دی تھی، لیکن جب اس کے بچے ہلاک ہو گئے اور اس کی بھیڑ بکریاں سب تباہ ہو گئیں اور اس سے وہ سب لے لیا گیا جو اس کے پاس تھا، پھر وہ گھر کے پیچھے راک کے ڈھیر پر بیٹھ گیا اور اپنے آپ کو ٹھکرے سے کھجانا شروع کر دیا۔ اس کی مصیبت کے دنوں کے بعد جب خدا نے اسے دوبارہ بحال کرنا شروع کیا، تو کیا آپ نے اس پر غور کیا ہے؟ پہلے اس کے پاس 10,000 بھیڑ بکریاں تھی اور دیگر بہت کچھ تھا، لیکن جب اسے بحال کیا گیا تو اسے دگنا دیا گیا، اس کی بھیڑیں دگنی ہو گئیں، ہر چیز ڈبل ہو گئی۔ اور کیا آپ نے غور کیا؟ خدا نے ایوب کو 7 بچے بھی دیے۔ کیا آپ نے غور کیا ہے وہ کہاں تھے؟ وہ سوختنی قربانی ان کے لیے کھڑی ہو گئی تھی، اور وہ اس کے وسیلہ جلال میں تھے، بچا لیے گئے تھے اور ایوب کے آنے کا انتظار کر رہے تھے۔ آج ایوب ان کے ساتھ ہے، تو اور تیرا گھرانہ نجات پائے گا۔ دیکھیں اب ایوب نے راست باز ہوتے ہوئے صرف ایک ہی کام کیا تھا کہ اس نے سوختنی قربانی گزرانی تھی۔ راست بازی کے لیے آپ کو ایک ہی کام کرنا ہے، اور وہ ہے خدا پر ایمان رکھنا، کیونکہ ایمان کے وسیلے ہم بچائے گئے ہیں، ایمان کے وسیلے ہم شفا حاصل کرتے ہیں، ایمان کے وسیلے آپ کو وہ سب کچھ ملتا ہے جو آپ چاہتے ہیں۔ دیکھیں ایمان کے وسیلے یہ ہوتا ہے، آپ ایمان رکھتے ہیں، بس خداوند یسوع مسیح پر ایمان لا، تو اور تیرا گھرانہ نجات پائے گا۔ اب جناب اگر آپ ننھے بچے کو یہاں دعا کے لیے لائے ہیں تو پھر اپنے آپ پر یقین رکھیں، میں یہاں آپ کے ساتھ اپنا ایمان رکھ رہا ہوں تاکہ ہم اکٹھے اس بات پر ایمان رکھیں کہ خدا اس چھوٹے بچے کو شفا دے گا۔ آپ غور کریں، ہمارے اندر ایسا کرنے کا اختیار پہلے سے موجود ہے، آپ کے پاس ایسا کرنے کا اختیار ہے، ہر ایک مسیحی کے پاس ایسا کرنے کا اختیار ہے، لیکن کاش اب ہم اسے یہ اختیار قانون کے ذریعے کنٹرول کیا جاتا ہے۔ جیسے میں نے اکثر کہا ہے، یہ ویسے ہی ہے جیسے کشش ثقل پانی کو کنٹرول کرتی ہے، کیونکہ یہ ایک قانون ہے، کشش ثقل پانی کو کنٹرول کرتی ہے۔ بس سورج کے وسیلے یا سورج زمین کی گردش کے زیر اثر ہوتا ہے۔ آپ سورج سے ایک کام بھی نہیں کروا سکتے ہیں اور کہہ سکتے ہیں میرا تھوڑا اور سونے کا من ہے، تو آدھے گھنٹے بعد طلوع ہونا، وہ ایسا نہیں کرے گا۔ غور کریں، کیونکہ وہ ایک قانون میں رہ کر کام کرتا ہے۔ اگر آپ قانون میں رہ کر کام کریں گے پھر ہر ایک چیز بالکل ٹھیک کام کرے گی۔ اگر آپ وقت پر سونے جائیں گے تو آپ وقت پر اٹھیں گے، اور اگر آپ جیسے کہ ہمارے پاس جھیل سپیریئر، جھیل اونٹاریو، جھیل ہورون اور باقی سب بڑی بڑی جھیلیں موجود ہیں، ہمارے پاس نیواڈا، کیلیفورنیا، ایریزونا اور نیو میکسیکو میں لاکھوں ایکڑ خالی زمین موجود ہے جو کہ اس پانی کے لیے ترس رہی ہے، اور یہ اتنی جگہ ہے کہ یہاں کچھ بھی اگایا جا سکتا ہے۔ اگر آپ کے پاس ان کے آگے پیچھے یہ پانی ہوتا تو آپ ان جگہوں سے پوری دنیا کو کھانا کھلا سکتے تھے، اور ان جھیلوں کو کوئی فرق نہ پڑتا، کیونکہ ان کا پانی زمین کے نیچے سے آتا ہے۔ جیسے ہی ان میں سے پانی خارج ہو جاتا ہے، یہ دوبارہ اپنے لیول پر آ جاتی ہیں، کیونکہ کشش ثقل اسے وہاں لے آتی ہے۔ دیکھیں، اب اگر آپ کشش ثقل میں رہ کر کام کریں تو پھر آپ ان وسیع جھیلوں سے پورے ملک میں پانی تقسیم کر سکتے ہیں اور پوری دنیا کو کھانا کھلا سکتے ہیں، اور مزید کوئی بھی بھوکا نہ رہے گا۔ لیکن آپ یہاں بیٹھ کر یہ نہیں کہہ سکتے، ٹھیک ہے میں دیکھتا ہوں، یقیناً آپ کو اس کے لیے کام کرنا پڑے گا۔ دیکھیں، خدا کا قانون بھی بالکل ایسا ہی ہے۔ خدا کا قانون ایمان ہے، اور آج صبح ہمارے پاس ایمان موجود ہے، ہم کچھ بھی کر سکتے ہیں اور ہر قسم کی بیماری سے شفا پا سکتے ہیں، لیکن یہ قانون سے کنٹرول ہوتی ہے، اور وہ قانون ایمان ہے۔ خدا کا قانون ایمان ہے۔ یسوع نے کہا، جو کچھ بھی تم دعا میں مانگتے ہو یقین کرو کہ وہ تمہیں مل گیا ہے تو وہ تمہیں مل جائے گا۔ آپ یہاں ہیں، بس یہ ایمان ہے جو آپ کو کنٹرول کرتا ہے، اور ایمان ہمیں ہماری ضرورت کے مطابق دیا جاتا ہے۔ اب ہمیں خدا ہم میں سے کچھ کو کچھ ایمان دیتا ہے اور کچھ کو کچھ ایمان دیتا ہے۔ یہ آپ کے پاس کوئی عظیم مافوق الفطرت قوت نہیں ہے، کیونکہ جب آپ مسیحی بنتے ہیں تو یہ قوت آپ کے پاس پہلے سے موجود ہوتی ہے، لیکن آپ کے پاس اس قوت کو استعمال کرنے کے لیے ایمان کی کمی ہوتی ہے۔ بس دیکھیں، آج صبح جب آپ دعا کروانے کے لیے آئیں تو یاد رکھیں، بائبل یہ فرماتی ہے اور یہ حقیقت ہے، یعقوب 5:14، اگر تم میں سے کوئی بیمار ہو تو کلیسیا کے بزرگوں کو بلائے اور وہ خداوند کے نام سے اس کو تیل مل کر اس کے لیے دعا کرے، ایمان سے کی گئی دعا سے بیمار بچ جائے گا اور خدا اسے اٹھا کھڑا کرے گا۔ یہ وعدہ ہے، بس آپ اس پر ایمان رکھیں اور اس پر غور کریں، کیونکہ شفا کا تعلق شخصی طور پر ہے۔ ایسا یسوع ناصری کے دنوں میں ہوا تھا، وہ انہیں ان کے ایمان کی وجہ سے شفا نہیں دے سکا تھا۔ اس نے کہا، اگر تم ایمان رکھو تو میں ایسا کر سکتا ہوں، اگر تم ایمان رکھو تو پھر میں ایسا کرنے کے قابل ہوں، میں یہ کر سکتا ہوں اگر تم ایمان رکھو۔ بس کچھ لوگ اپنی شفا کی قوت دوسرے لوگوں یا مبشروں سے لیتے ہیں، ایسا نہیں ہے۔ شفا کی قوت آپ کے اندر موجود ہے، یہ آپ میں ہے، وہ الٹ طریقے سے کام کرتے ہیں۔ مبشروں کے پاس آپ کو شفا دینے کی قوت نہیں ہے، شفا دینے کی قوت صرف روح القدس کے پاس ہے، اور روح القدس آپ کے پاس ہے۔ بس آپ وہ چھوٹا درخت ہیں، اور جس چیز کی آپ کو ضرورت ہے وہ آپ میں موجود ہے۔ بس حقیقت میں خدا کے وعدے سے پینا شروع کر دیں اور کہیں، یہ سچائی ہے، خدا نے مجھ سے کہا ہے، وہ مجھے شفا دے گا، اس کے مار کھانے سے میں نے شفا پائی ہے۔ آپ یہاں ہیں، آپ جانتے ہیں آپ کیا کرتے ہیں، آپ اپنی شفا کو اپنے اندر سے باہر نکالتے ہیں، یہ ٹھیک بات ہے۔ غور کریں اور پھر دوسرے دیکھ سکتے ہیں کہ آپ کے اندر کیا ہے۔ اب یہ کیا ہے؟ ایمان امید کی ہوئی چیزوں کا اعتماد اور اندیکھی چیزوں کا ثبوت ہے۔ بس جب میں چھوٹا پودا لگاتا ہوں تو مجھے اس میں سیب نظر نہیں آتے ہیں، جبکہ وہ اس پودے کے اندر موجود ہوتے ہیں۔ بس چھوٹا پودا جانتا ہے وہ اس کے اندر موجود ہیں، وہ شدت سے پانی پینا شروع کر دیتا ہے، کیونکہ وہ پختہ ارادے کے ساتھ یہ جانتا ہے پھل مجھ میں ہے، بس کچھ عرصے بعد میں پھل دکھاؤں گا، بس مجھے تھوڑا سا وقت دیں، بس مجھے تھوڑی دیر یہاں رہنے دیں۔ بس وہ پانی پینا جاری رکھتا ہے۔ جی ہاں، میں جانتا ہوں سیب میرے اندر موجود ہیں، کچھ عرصے بعد یہ میرے اوپر نظر آئیں گے، اور پہلی بات آپ جانتے ہیں، وہ اس کے اوپر آ جاتے ہیں، سیب اس کے اوپر لگ جاتے ہیں، کیونکہ اس کا ایمان تھا، وہ اس کے اندر موجود ہیں۔ اور اگر آپ ایمان رکھتے ہیں کہ روح القدس کی قوت آپ کے اندر موجود ہے جو آپ کو شفا دے سکتی ہے، تو پھر یہی آپ کا مقام ہے، بس زور لگاتے رہیں۔ دیکھیں، آپ کے پاس ایمان ہے، اور ہو سکتا ہے آپ فوراً اس کے نتائج نہ دیکھ سکیں، آپ کو یہ نظر نہ آئے۔ اب دیکھیں، یعقوب نے ابراہیم کو اس کے کاموں کے وسیلے راست باز ٹھہرایا، پالوس نے ابراہیم کو اس کے ایمان کے وسیلے راست باز ٹھہرایا، تو پھر ان دونوں کے متعلق हम क्या कहें, इब्राहिम इसके बारे में क्या कह रहा है? मेरा मतलब है, पालूस उसके बारे में वो कह रहा है जो खुदा ने इब्राहिम में देखा था, और यकूब उसके बारे में वो कह रहा है जो लोगों ने इब्राहिम में देखा था। गौर करें, अब तवज्जो दें। बस इससे पहले बेटा आता, खुदा जानता था इब्राहिम के पास ईमान है, और इब्राहिम ने खुदा के सामने इस तरह अमल किया जैसे उसका बेटा आने वाला है, जबकि वो बांझ था, उसका कोई बच्चा ना था, उसकी बीवी का रहम मर चुका था और वो खुद भी बांझ था, लेकिन तो भी वो जानता था उसमें कहीं ना कहीं बच्चा मौजूद है। आप गौर करें, वो उस वादे से पी रहा था और अजीम खुदा एल शदाई की छाती पर तकिया किए हुए था। वो ईमान के साथ पी रहा था और जानता था कि खुदा उसे बच्चा देगा। वो इस बात से वाकिफ था, उसका वादा किया गया है और वो वादा पूरा करेगा। बस हम इब्राहिम की औलाद हैं, बस आएं उसके वादे पर तकिया करें और वादे को थामे रखें, ये जानते हुए कि खुदा इसे जरूर पूरा करेगा क्योंकि ये उसने कहा है। बस अब इस पर ईमान रखें। आए इस तरफ से दुआया कतार का आगाज करते हैं, या उस तरफ, बस जो भी दुआ करवाना चाहता है इस तरफ आ जाए। अब एल्डर यहाँ आए और इनको तेल से मसा करे, और मैं इन पर दुआ करूँगा, और हम ईमान रखते हैं कि खुदा इनमें से हर एक को शिफा बख्श देगा अगर तू ईमान रखे। टैडी तुम कहाँ हो? यहाँ मेरी दाई जानी बाओ। ठीक है, मैं चाहता हूँ तुम ओनली बिलीव बजाओ, और जबकि ये दुआ के लिए आ रहे हैं तो बाकी जमात अपने सर को झुका ले और उन लोगों के लिए दुआ करे जो यहाँ दुआ करवाने आ रहे हैं। ऐ हमारे आसमानी बाप, हम यीशु मसीह के नाम में आज सुबह इन्हें तेरे पास लाते हैं, इन गरीब बीमार दुखी इंसानों को जो कि बहुत ही खौफनाक और तबाहकुन हालात से गुजर रहे हैं। खुदावंद, मैं तुझ पर ईमान रखता हूँ और जानता हूँ कि तेरी बातें सच्ची हैं, वो सचमुच सच्ची हैं, और वो बातें कभी टल नहीं सकती क्योंकि वो खुदा की अब्दी और सदा कायम रहने वाली बातें हैं। उनमें बहुत ज्यादा कुदरत पाई जाती है जैसे खुदा में, क्योंकि वो उसका हिस्सा है। इब्तिदा में कलाम था, और कलाम खुदा के साथ था, और कलाम खुदा था, और कलाम मुजस्सम हुआ और हमारे दरमियान रहा। अब खुदावन, हम अपने पूरे दिल से, अपनी पूरी जान से, और जो कुछ भी हम में है उसके साथ इस पर ईमान रखते हैं। हम इस पर ईमान रखते हैं। बस मैंने बिल्कुल सादा तरीके से एक बच्चे की तरह इन लोगों को समझाने की कोशिश की है ताकि ये समझ सके कि खुदा की कुव्वत इनके अंदर मौजूद है। बस ये ईमान रखें और बस खुदा के अहकाम की पैरवी करें। इसी तरह इन्हें बचाया गया था, इन्होंने अपने गुनाहों से तौबा की थी और यीशु मसीह के नाम में इमाल 2 के मुताबिक जैसे बाइबल में लिखा है बपतिस्मा लिया था, और फिर जैसे पत्रस ने कहा था कि तुम रूहुल कुद्दस इनाम में पाओगे, और फिर यहाँ बिल्कुल वैसा ही हुआ, वो आ गया और खुदा का कलाम मुजस्सम हो गया। ठीक है, अब ऐ बाप, बिल्कुल वही चीज यहाँ है, हम जानते हैं ये सच है। अब हम इन बीमारों को तेल से मसा करेंगे और इनके लिए दुआ करेंगे। ईमान से की गई दुआ से बीमार बच जाएगा, खुदा उन्हें उठा खड़ा करेगा। ऐ खुदा, होने दे के इनमें से हर एक इस मजबा से खुशी और शादमानी करता हुआ वापिस जाए, ये जानते हुए कि खुदा ने इन्हें शिफा बख्श दी है। जाओ, तुम शिफा पा गए हो, हम इन्हें यीशु मसीह के नाम में तेरे हवाले करते हैं ताकि इनमें से हर एक ठीक हो जाए और रोया को पकड़ ले, ताकि ये समझ जाए कि इब्राहिम की तरह ये इनके लिए क्या अहमियत रखती है, और ये उन चीजों का इकरार करें जो इन्हें लगती थी वो नहीं होंगी। इससे कता नजर नताइज चाहे कुछ भी हो, इसका ईमान से कोई तल्लुक नहीं है। नताइज कुछ भी नहीं है, ईमान ने पहले ही अपनी गिरफ्त मजबूत कर ली है। बस ईमान उम्मीद की हुई चीजों का एतमाद और अनदेखी चीजों का सबूत है। ऐ खुदा, ये बात गहराई से इनके दिलों में उतर जाए क्योंकि इन्हें तेरी जरूरत है। मैं तेरा एक आजिज खादम होते हुए यहाँ बाकी खुदाम के साथ खड़ा हूँ, और ऐ खुदा, अपने पूरे दिल से इन बीमारों के लिए दुआ करता हूँ। हम ये यीशु के नाम में मांगते हैं, आमीन। किसी ने मुझे बताया है भाई एस्टर बिलर यहाँ बिल्डिंग में मौजूद है, और मेरा ख्याल है यहाँ एक और मुनाद है जिसने आज सुबह यहाँ दुआ की थी। हम तमाम खुदाम से दरखास्त करेंगे, वो जहाँ कहीं भी है। भाइयों, अगर आप यहाँ थोड़ी देर के लिए ऊपर अल्टर पर आ जाएं तो अच्छा होगा। तमाम भाई, भाई बहन, आपका शुक्रिया। यहाँ ऊपर खड़े हो जाएं अल्टर के पास, ताकि हम हाथ बढ़ाकर इन लोगों के लिए दुआ कर सकें। अब जैसे ही वो गीत बजाते हैं तो मुनाद अपनी जगह ले ले, और हम में से हर एक बीमारों के लिए हाथ बढ़ाए। आए जरा पहाड़ के नीचे उस जानिब देखते हैं। मैं एक आदमी को आता देख रहा हूँ जो किसी दूसरे आदमी से मुख्तलिफ नहीं था। वो एक आम आदमी की तरह था, जिसका आम सा और कमजोर सा बदन था। जब हम उस पर गौर करते हैं तो उसकी आंखें नीचे ایک وادی کے منظر پر لگی ہوئی تھی۔ وہاں اس کے رسول تھے۔ ان کے پاس ایک لڑکا لایا گیا تھا جس کو مرگی پڑتی تھی، اور اس میں کوئی شک نہیں، وہاں لوگ کہہ رہے ہوں گے، خداوند اسے شفا بخش دے، اسے شفا بخش دے۔ لیکن غور کریں، صرف یہ کہنا خداوند اسے شفا بخش دے، اسے شفا بخش دے، اس سے کام نہیں چلے گا، اس سے کچھ فرق نہیں پڑے گا۔ یہ کہنے کے پیچھے کچھ ہونا چاہیے، خداوند اسے شفا دے، اسے شفا دے۔ غور کریں، بس اگر میں آپ کا یقین اس بات پر دلا سکوں تو پھر اس پر پورے دل سے ایمان رکھیں اور آپ اپنی شفا کو حاصل کر لیں گے۔ کاش میں آپ کی رہنمائی اس رویا تک کر سکوں تاکہ آپ اسے دیکھ سکیں۔ اب دیکھیں، شاگرد وہاں کھڑے تھے، ہو سکتا ہے اسے ہلا رہے ہوں، ہو سکتا ہے اسے دبا رہے ہوں۔ بھائی بس ایمان رکھ، ایمان رکھ، ہللویہ، بس ایمان رکھ، خداوند اسے شفا عطا کر دے، اسے شفا بخش دے۔ لیکن ابلیس وہیں کھڑا رہا، کیونکہ اسے وہاں اتنا ایمان نظر نہیں آیا تھا کہ وہ اس لڑکے کو چھوڑ دیتا۔ لیکن پھر وہاں ایک شخص پہاڑ سے اتر کر آتا ہے، اور فوراً ہی شیطان نے اسے پہچان لیا، کیونکہ وہ دوسرے آدمیوں سے مختلف تھا۔ سمجھے؟ اب اسی طرح کے آدمی ہمارے ساتھ بھی ہونے چاہیے، بالکل ہمارے خداوند یسوع کی طرح۔ جی ہاں، صرف شو کے لیے نہ آئیں، بلکہ اپنے خدا سے محبت کرنے کے لیے آئیں، یہ جانتے ہوئے کہ ہمیں اس کا اختیار دیا گیا ہے، یہ ہمارا اختیار ہے۔ پھر جب وہ باپ کے پاس چل کر گیا، میرا خیال ہے یہ گیت وہیں سے لکھا گیا ہے جس کے بول کلام سے لیے گئے ہیں۔ کہا، خداوند میرے بیٹے پر رحم فرما، کیونکہ ابلیس نے اسے پریشان کیا ہوا ہے۔ کہا، وہ اسے آگ میں پھینک دیتا ہے اور اسے پس مردہ کر دیتا ہے، اور وغیرہ وغیرہ۔ اس نے کہا، میں اسے تیرے شاگردوں کے پاس لے کر گیا تھا، لیکن وہ بھی اسے ٹھیک نہ کر سکے، لیکن میں نے سوچا۔ اس نے کہا، اگر تو ایمان رکھے تو میں یہ کر سکتا ہوں، دیکھیں میرے اندر قوت موجود ہے۔ اس نے کہا، اگر تو ایمان رکھے تو ایسا ہو سکتا ہے۔ جو خدا آج صبح ان لوگوں کو جن کا بدن کینسر کھا چکا ہے اور جو کینسر میں مبتلا ہے اور اس کی وجہ سے بستر پر پڑے ہوئے ہیں، اور وہ لوگ جو لوکیمیا اور بیماری اور پریشانی میں مبتلا ہے، ان کو شفا دیتا ہے، کیا وہ خدا آپ کو چھوڑ جائے گا؟ ایسا بالکل نہیں ہوگا، بالکل نہیں۔ غور کریں، دیکھیں، وہ کبھی ناکام نہیں ہوتا۔ اگر تو ایمان رکھے تو میں یہ کر سکتا ہوں، اس نے کیا کہا تھا؟ اب بھائی ٹیلر اوپر آ جائے۔ اب جیسے ہی میں دعا کرتا ہوں، میں چاہتا ہوں کہ آپ ان لوگوں کی طرف ہاتھ بڑھائیں، جو کچھ بھی ان کی ضرورت ہے بس وہاں قطار میں چلے جائیں۔ بھائی نیول، آپ تیل سے مسا کریں، اور بھائیو، میں چاہتا ہوں جماعت میں جتنے بھی لوگ ہیں سب اپنے سروں کو جھکا لیں، ہر کوئی سنجیدگی سے دعا کرے۔ خداوند رحم کر، میں ان لوگوں کے لیے یسوع مسیح کے نام میں دعا کرتا ہوں، آمین۔ یسوع ناصری کے نام میں۔ قطار میں بہت سارے ایک دوسرے کا رد عمل دیکھ رہے تھے، انہوں نے اس عمل کا رد عمل کیا ہے۔ غور کریں، پہلی چیز عمل کرنا تھا اور وہ اٹھ کر یہاں آ گئے ہیں۔ پھر دوسری چیز یہ ہے کہ وہ جس عمل کا انتخاب کرتے ہیں اس پر ان کا رد عمل کیسا ہوتا ہے۔ پھر جب وہ یقین کرنے کے لیے اس جگہ پہنچ جاتے ہیں کہ جب ان کے لیے دعا کی جائے گی تو وہ شفا یاب ہو جائیں گے، پھر ان کے عمل کا رد عمل دیکھنا ہوتا ہے۔ اب یقینی طور پر آج صبح ہمارے پاسٹر کے پاس ہمیں دینے کے لیے ایک اچھا پیغام ہے۔ ایک لمحے کے لیے میں ایک چیز پر رائے دینا چاہوں گا۔ یہاں مذبح کے پاس ایک کیتھولک لڑکی کھڑی تھی۔ وہ اور اس کا شور کچھ دن پہلے میرے گھر میں آئے تھے۔ میں اس کے شور کو کافی وقت سے جانتا ہوں۔ بس ہم ایک پرائیویٹ انٹرویو کرنے والے تھے، تب وہاں کچھ ہوا۔ بس یہی وہ جگہ تھی جہاں ہمیں ایک رویا ملی تھی، اور وہیں پر مجھے اکثر اس چرچ میں وہ نظر آتی تھی، اور صبح کا وقت ہوتا تھا، اور وغیرہ وغیرہ، اور اس طرح وہ ظاہر ہوتی تھی۔ میں نے کبھی کچھ نہیں کہا تھا کیونکہ وہ ایک لڑکی ہے، اور دوسری چیز، اس کی پرورش ایک کیتھولک چرچ میں ہوئی تھی، اور وغیرہ وغیرہ۔ لیکن وہاں وہ اپنی ماں کے لیے بولی تھی، اور اسی وقت مجھے اس کی ماں کے متعلق ایک رویا ملی تھی، اور پھر میں نے بتایا کہ اس کی ماں کو کون سی بیماری ہے۔ میں نے بتایا کہ اس کی ماں کیسی نظر آتی ہے۔ بے شک वो इस बात की गवाह थी कि आया मैं ठीक कह रहा हूँ या गलत। मैंने कभी भी अपनी जिंदगी में उसकी माँ को नहीं देखा था, लेकिन वो जानती थी। बस वो लड़की आज सुबह यहाँ अल्टर पर आकर खड़ी हो गई और इकरार करके मसीह को अपना निजात दहिंदा कबूल कर लिया। बस उसने आज सुबह यहाँ अल्टर पर ये काम किया। भाई नेविन इस बात से अनजान थे, इसलिए उस लड़की को तेल से मसा कर दिया। बस ये खुदा के काम है, उसने उसे बीमार समझकर तेल से मसा कर दिया। लेकिन रूह कुद्दस की जुम्बश को देखे, उसे मसा किया गया था। हालांकि वो बीमार नहीं थी, लेकिन तो भी उसे मसा किया गया। देखें कैसे हर काम ठीक होता है। बस वो अब यहाँ एक मसीही बनकर खड़ी हुई है और वो बन गई है जिसे हम मसीही कहते हैं। अब उसने कहा है, क्या आप मेरी माँ के लिए दुआ करेंगे, वो बीमार है। ये पहले जैसा मामला है, मस्सा किया हुआ तेल पहले ही उसको लगा दिया गया था। मेरा ख्याल है ये देखना कितनी अच्छी बात है कि कोई शख्स निजात पा जाए। मसीह हम सब के लिए खड़ा हुआ था और वो हम सब के लिए खड़ा है, और जैसे ही इस लड़की ने मसीहत को कबूल कर लिया है तो ये भी जरूर चाहेगी ये भी किसी के लिए खड़ी हो जाए। इससे जाहिर होता है कि मसीह का रूह हम में काम करता है और हम वाकई बच गए हैं। अब ये बहुत अच्छी बात है। मैं यकीनन इसकी हौसला अफजाई करता हूँ कि ये एक खालस मसीही ईमान की रूह है। अब याद रखें, बस वो नौजवान लड़की यहीं कहीं है और एक और कैथलिक खातून है जो यहाँ आई थी। मैं आपसे कुछ कहना चाहता हूँ, इससे पहले पास्टर यहाँ आकर हमारी इबादत में रहनुमाई करे। देखें, वो बात ये है। अब एक वक्त था जब कैथलिक चर्च इस चर्च की तरह हुआ करता था। बस आप वापिस जाए और बाइबल पढ़े, क्योंकि उस पर हमारा ईमान है, तो आप इस बात से वाकिफ हो जाएंगे कि कैथलिक चर्च पहला चर्च था। ये हकीकत है, लेकिन वो लोग अपनी तालीम से हट गए। कैथलिक चर्च की यही तालीम थी, लेकिन गौर करें, उनके पास 600 और कुछ किताबें हैं जो कि उनके पोप और दीगर लोगों ने लिखी हैं, और ये उनके लिए उतनी ही पाक हैं जितनी ये बाइबल पाक है। बस गौर करें, ये क्या है, आप बदले नहीं हैं। आपने क्या किया है, आपने अपने आप को तब्दील कर लिया है। देखें, अब अगर आप, बेशक मेरा ख्याल है आप में से कुछ आज सुबह इन दोनों खवातीन से मिले हैं, और शायद यहाँ और भी लोग बैठे हुए हैं जिनका ताल्लुक कैथलिक से है, आप वापस जाएं और चर्च की तारीख पढ़ें, और आप अपने प्रीस्ट से पूछें बाइबल में जो रसूलों ने अमल किया था क्या उसी तरह, क्या इब्तदाई कैथलिक उसी तरह अमल करते थे, तो वो कहेगा जी हाँ, और ये बिल्कुल सच है, वो ऐसे थे। अब ये खुद गौर करें कि इनका मजहब किस तरह का था। वो एक छोटी सी सादा जगह पर रफाकत करते थे। उन्होंने कभी नहीं कहा था सलाम मरियम या ए हमारे बाप। ये चर्च की एक रवायत है। वो क्या कहते थे, वो खुदा की तारीफ करते थे, वो चिल्लाते थे, वो रोते थे। अब इमाल दो में देखें, जब मुकद्दस पतरस रसूल और याकूब और यूहन्ना और बाकी सब इकट्ठे जमा थे, बाइबल फरमाती है कि उन्होंने गैर जुबानों में बातें की और वो चिल्लाए और रूह से इतने मामूर हो गए कि ऐसा लगा जैसे वो मैके नशे में है, और यहाँ तक कि बाहर की दुनिया पूछने लग गई, क्या ये सारे मैके नशे में नहीं है। और फिर पतरस रसूल, पाक मुकद्दस पतरस खड़ा हुआ और उसने कहा, मर्दों और भाइयों, ये लोग मैके नशे में नहीं है बल्कि ये रूह से भर चुके हैं जैसा बाइबल में लिखा हुआ है। अब इनकी अपनी तालीम के मुताबिक ये इब्तदाई कैथलिक कलीसिया थी। अब गौर करें, तकरीबन इसके 200 साल बाद बड़े लोग चर्च में दाखिल होना शुरू हो गए। फिर उन्होंने क्या किया, उन्होंने 606 एडी में पहली तंजीम बनाई जिसका जन्म नासिया की काउंसिल में हुआ। उन्होंने अपने जब नासिया काउंसिल नासिया रोम में हुई तो उन्होंने तमाम बड़े लोगों को एक साथ जमा किया और एक चर्च तश्किल दिया और एक कलीसिया का आगाज किया। इसके बाद ये 4 या 5 मरतबा टूटा भी था। फिर वो एक बिशप से दूसरे बिशप की जानिब गए और फिर वहाँ से पोप का आगाज हुआ। फिर यूनानी ऑर्थोडॉक्स और बहुत से मुख्तलिफ लोग आ गए, यहाँ तक कि वो भी तितर बितर हो गए। आप उन्हें आज इस हालत में देख सकते हैं, ये हर तरह की टूट फूट का शिकार हैं। लेकिन मेरे कैथलिक दोस्त, हम क्या करने की कोशिश कर रहे हैं, गौर करें, हम भी कैथलिक हैं, लेकिन हम शुरू वाले इब्तदाई कैथलिक हैं, और हमारे चर्च को आज इस नाम से पुकारा जाता है। ज्यादातर हमें पेंतिकोस्टल कहते हैं क्योंकि हम पेंतिकोस्टल की बरकत पर ईमान रखते हैं। इस मकाम पर आकर कैथलिक चर्च मुनज्जम हो गया था, और हमारी पेंतिकोस्टल तंजीमों का हाल ये है, अगर दुनिया आज से लेकर 500 साल तक कायम रही तो ये पेंतिकोस्टल तंजीम आज के रोमन कैथलिक चर्च से ज्यादा रस्मी हो जाएगी। बस ये भी उसी तरह दूर और दूर चले जा रहे हैं, और फिर ये भी तंजीम बनते जा रहे हैं और एक छोटी क्यामगाह में बदलते जा रहे हैं, और फिर ये अराकीन और गैर तब्दील शुदा रूहों के लिए एक क्यामगाह बनते जा रहे हैं। मेरे बेशकीमत भाई और बहनों, आप सबके लिए ये बात है, خدا کا خادم ہوتے ہوئے میں نے دنیا میں یہ بات پہلے کبھی نہیں کہی اور نہ ہی کبھی اس چرچ میں کہی ہے، لیکن میں خدا کا نبی ہوتے ہوئے آپ سے کہتا ہوں، یہ وہ روشنی ہے، آپ بس اس میں چلتے رہیں۔